तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो सन् 20 गते 2025। विषय प्रायश्चितको सिद्धान्त स्वर्णपात प्रकाश। हाम्रा परमेश्वरको विजय शक्ति अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। उत्तरदायी पढाइ युहन्ना। म असल गोठालो हो। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ। म त्यो गोठालो हो जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ, अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भेडाहरूका लागि जीवन अर्पण गर्छु। मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु। मबाट कसैले जीवन लिन सक्दैन। मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु। मेरो आफ्नो जीवन दिने अधिकार छ अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो। मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा भेडाहरूलाई अनन्त जीवन दिँदछु। तिनीहरू कहिल्यै मर्ने छैनन् अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। मेरा पिताले मेरो भेडा मलाई दिनुभयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्दैन। पिता र म एकै हो। पाठ सेरमन बाइबलबाट युहन्ना। हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ। मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। युहन्ना निस्तार हुनुभन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथानी त्यो सहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्युबाट उठाएका मानिस हुन्। येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहुदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो। यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। लाजरसले गर्दा धेरै यहुदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहुदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए। यसर्थ फरिसीहरूले एक अर्कामा भने, हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ, व्यर्थमा सबै मानिसहरू उहाँलाई पछ्याउँदैछन्। येशूले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र के मैले भन्नु पर्छ? पिता मलाई कष्टको बेलाबाट बचाइदिनुहोस्। होइन, यस्तो बेलामा म आउनुको कारण नै दुःख पाउनुका निम्ति हो। हे पिता, तपाईँको नामको महिमा प्रदान गराउनुहोस्। तब स्वर्गबाट एउटा आवाज आयो, मैले त्यो नाउँमा महिमा ल्याएको छु अनि म फेरि महिमा ल्याउनेछु। उभिरहेका मानिसहरूको बीच त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ गर्जन भने, तर अरू मानिसहरूले भने स्वर्गदूत उहाँसँग बोले। येशूले मानिसहरूलाई भन्नुभयो, त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। अब संसार दुष्टको न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। म पृथ्वीबाट उचालिनेछु अनि जब यसको हुँदछ म सबै मानिसहरूलाई म कहाँ ल्याउनेछु। उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो सङ्केत दिनलाई उहाँले त्यसो भन्नुभयो। मानिसहरूले भने, तर हाम्रा व्यवस्थाले भन्छ ख्रिष्ट अनन्त बाँच्नेछ, यसर्थ तपाईँ कसरी भन्नुहुन्छ मानिसको पुत्र उचालिनु पर्छ? यो मानिसको पुत्र भनेको को हो? तब येशूले भन्नुभयो, ज्योति अझ केही समयको लागि तिमीहरूसँग रहनेछ, यसर्थ जति बेलासम्म उज्यालो छ त्यति बेलासम्म हिँडुल गर, ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिँड्छ उसले ऊ कहाँ गइरहेछ थाहा पाउँदैन। यसर्थ ज्योति जबसम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख, तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ। यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानुभयो जहाँ कसैले उहाँलाई भेट्न सक्थेन। येशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात पनि उहाँमाथि विश्वास गरेनन्। तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहुदी अगुवाहरूसम्मले येशूमा विश्वास गरे, तर तिनीहरू फरिसीहरूदेखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभाघरबाट निकालिदेला कि भन्ने डर थियो। ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनुभन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे। तब येशूले जोड काराएर भन्नुभयो, जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन, जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ। र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोल्दछु पिताले भन्नुभए अनुसार बोल्दछु। युहन्ना, यो प्राय यहुदीहरूको निस्तार चार आइसकेको बेला थियो। येशूले जान्नुहुन्थ्यो कि अब उहाँको संसार छोड्ने समय आइपुगेको छ। अब आफ्ना पिता कहाँ फर्किजाने समय आइपुगेको छ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नुभयो जो उहाँसम्म त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो। युहन्ना, येशूले जवाफ दिनुभयो, म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु अनि मेरो नाममा केही पनि माग्यो भने म त्यो तिमीहरूको लागि गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमबाट देखिनेछ। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म दिनेछु। यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिँदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यस कारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराओ। म गइरहेछु भनेको तिमीले सुन्यो, तर फेरि तिमीहरू कहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुसी हुने थियो कि म पिता कहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। यो हुनुभन्दा पहिले मैले यो कुरा भनिसकेको छु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ, तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु जुन उहाँले मलाई गर्नु भन्नुभयो। अब हामी यस ठाउँलाई छोडिदिऊ। मत्ती। भोलिपल्ट बिहानै सबै मुख्य पूजाहारीहरू यहुदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। तिनीहरू गलगता भन्ने ठाउँमा आइपुगे। तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। क्रुसदेखि धेरै टाढा बसेर धेरै हेमाईहरू पनि हेरिरहेका थिए। ती हेमाईहरू नै गालिलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए, जसमध्ये मरियम मग्दालिनी पनि थिइन्। मर्कुस। हप्ताको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नुभयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखा पूर्ण भयो, जसबाट उहाँले सात बुथहरू निकाल्नु भएको थियो। जब उनले येशूलाई देखिन्, तिनी गइन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुखी भएर बिलाप अनि रोग गराई गरिरहेका थिए। मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखे भने तिनीहरूलाई भनिन्, तर चेलाहरू उनलाई विश्वास गरेनन्। त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखा पर्नुभयो जब तिनीहरू खाँदै थिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो। येशूले चेलाहरूलाई भन्नुभयो, सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर, अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूताहरू मेरो नाउँमा भगाउनेछन्, तिनीहरूले कहिले नसिकेका भाषाहरू बोल्नेछन्, तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्ने छैन, यदि तिनीहरूले काँध विष पिए पनि तिनीहरूलाई कुनै हानि हुने छैन, यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्। यी सबै तिनीहरूसित बोलिसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिने पट्टि बस्नुभयो। चेलाहरू पृथ्वीको सबै कुनामा गए अनि सुसमाचार प्रचार गरे, अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्य कर्म गर्ने शक्ति चेलाहरूलाई दिएकाले सुसमाचारको प्रमाण भयो। मत्ती। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। ख्रिष्ट परमेश्वरको दिव्य प्रकटीकरण जुन देहधारी त्रुटिलाई नष्ट गर्न शरीरमा आउँछ। क्राइस्ट भनेको मानिसको परमेश्वरसँगको एकताको उदाहरण हो, जसद्वारा मानिसले ईश्वरीय सत्य जीवन र प्रेमलाई प्रतिबिम्बित गर्दछ। नासरतका येशूले मानिसको पितासँगको एकता सिकाउनुभयो र प्रदर्शन गर्नुभयो। र यसको लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली अर्पण गर्छौ। येशूले आफ्नो चर्च स्थापना गर्नुभयो र ख्रिष्ट चिकित्साको आध्यात्मिक जगमा आफ्नो मिसन कायम राख्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँको धर्ममा एक ईश्वरीय सिद्धान्त छ जसले त्रुटिलाई हटाउनेछ र बिरामी र पापी दुवैलाई निको पार्नेछ। उहाँले कुनै पनि बुद्धि कार्य वा जीवनलाई परमेश्वरबाट अलग नभएको दावी गर्नुभयो। यसले उहाँमाथि ल्याएको सतावटको बावजुद उहाँले आफ्नो ईश्वरीय शक्तिलाई शारीरिक र आध्यात्मिक दुवै रूपमा मानिसहरूलाई बचाउन प्रयोग गर्नुभयो। त्यति बेला पनि अहिले जस्तै प्रश्न थियो, येशूले बिरामीहरूलाई कसरी निको पार्नुभयो? यस प्रश्नको उनको जवाफलाई संसारले अस्वीकार गर्यो। फरिसीहरूले ईश्वरीय इच्छा जान्ने र सिकाउने दावी गर्थे, तर तिनीहरूले येशूको अभियानको सफलतामा बाधा पुर्याए। उहाँका धेरै विद्यार्थीहरू पनि उहाँको बाटोमा उभिए। यदि गुरुले एक विद्यार्थीलाई लिएर परमेश्वरको अदृश्य सत्यताहरू नसिधाएका भए उहाँलाई क्रुसमा टाँगिने थिएन। परमेश्वरको क्रोध उहाँको प्रिय पुत्रमाथि खन्याउनु ईश्वरीय रूपमा अप्राकृतिक हो। यस्तो सिद्धान्त मानव निर्मित हो। मानव सिद्धान्तमा विश्वास गरेर सत्य खोज्नु भनेको आनन्दलाई बुझ्नु हुन। हामीले सीमित परिवर्तनशील र नश्वर मार्फत अपरिवर्तनीय र अमरलाई खोज्नु हुँदैन र त्यसैले प्रदर्शनको सट्टा विश्वासमा भर पर्नु हुँदैन, किनकि यो विज्ञानको ज्ञानको लागि घातक छ। सत्यको बुझाइले सत्यमा पूर्ण विश्वास दिन्छ र आध्यात्मिक बुझाइ सबै होमबलीहरू भन्दा राम्रो छ। गुरुले भन्नुभयो, मद्वारा बाहेक कोही पनि पिता अस्तित्वको ईश्वरीय सिद्धान्त कहाँ आउँदैन। ख्रिष्ट जीवन सत्य प्रेम, किनकि ख्रिष्ट भन्नुहुन्छ म बाटो हो। सबै अनुभवहरूद्वारा चेलाहरू अझ आध्यात्मिक भए र गुरुले सिकाउनु भएको कुरालाई राम्रोसँग बुझे। उहाँको पुनरुत्थान उनीहरूको पुनरुत्थान पनि थियो। यसले उनीहरूलाई आध्यात्मिक मन्दता र परमेश्वरमाथिको अन्धविश्वासबाट अनन्त सम्भावनाहरूको धारणामा आफूलाई र अरूलाई उडाउन मद्दत गर्यो। उनीहरूलाई यो गतिशीलता आवश्यक थियो। येशूले भन्नुभयो, मलाई थाहा थियो कि तपाईँले सधैँ मेरो कुरा सुन्नुहुन्छ र उहाँले लाजरसलाई मृत्युबाट जीवित पार्नुभयो, आधी बेहरीलाई शान्त पार्नुभयो, बिरामीहरूलाई निको पार्नुभयो, पानीमाथि हिँड्नुभयो। भौतिक प्रतिरोधमाथि आध्यात्मिक शक्तिको श्रेष्ठतामा विश्वास गर्ने ईश्वरीय अधिकार छ। चमत्कारले परमेश्वरको व्यवस्था पूरा गर्छ, तर त्यो व्यवस्था उल्लङ्घन गर्दैन। कृषिकरणको प्रभावकारिता मानव जातिको लागि यसले प्रदर्शन गरेको व्यावहारिक स्नेह र भलाइमा निहित थियो। सत्य मानिसहरूमा जीवित थियो, तर जबसम्म तिनीहरूले यो देखेनन् कि यसले तिनीहरूको गुरुलाई जिहानमाथि विजय हासिल गर्न सक्षम बनायो, उहाँका आफ्नै चेलाहरूले त्यस्तो घटना सम्भव छ भनेर स्वीकार गर्न सकेनन्। येशूले लाज सहनुभयो ताकि उहाँले आफ्नो प्यारो किनेको इनाम बाजो जीवनहरूमा खन्याउन सकुन्। उहाँको पार्थिव इनाम के थियो? उहाँलाई प्रिय चेला युहन्ना र उहाँको क्रुसको छायामुनि मौन विलापमा झुकेका केही महिलाहरू बाहेक सबैले त्यागे। तै पनि उनी विचलित भएनन्, किनकि उनलाई थाहा थियो कि ईश्वरीय आदेश पालना गर्नु र परमेश्वरमा भरोसा गर्नु भनेको पापबाट पवित्रता तर्फको बाटो फेरि खोज्नु र नयाँ बाटोमा हिँड्नु हो। जब हामी येशूलाई पूजा गर्छौ र उहाँले नश्वरहरूका लागि गर्नुभएको कामको लागि हृदय कृतज्ञताले भरिएको हुन्छ, महिमाको सिंहासनसम्म आफ्नो मायालु बाटो एक्लै हिँड्दै हाम्रो लागि बाटो खोज्दै अवाक पीडामा। तै पनि यदि हामीले उहाँका आज्ञाहरू विश्वसनीयतापूर्वक पालना गर्यौँ भने येशूले हामीलाई एउटा पनि व्यक्तिगत अनुभव छोड्नुहुन्न। ख्रिस्टियनहरू त्यति बेला जस्तै अहिले पनि ख्रिस्ट जस्तै हुन्न, ख्रिस्ट आत्मा धारण गर्न, ख्रिस्ट उदाहरण पछ्याउन र बिरामीहरूलाई साथै पापीहरूलाई पनि निको पार्न प्रत्यक्ष आदेशको अधीनमा छन्। यी अत्यावश्यक आज्ञाहरू सुन्नुहोस्, यसकारण स्वर्गमा हुनुहुने तिम्रा पिता जस्तो सिद्ध हौ, त्यस्तै तिमीहरू पनि सिद्ध हौ। सारा संसारमा जानुहोस् र सबै प्राणीहरूमा सुसमाचार प्रचार गर्नुहोस्, बिरामीलाई निको पार्नुहोस्। येशूले केही निश्चित संख्याका लागि वा सीमित समयको लागि मात्र निको पार्ने ईश्वरीय शक्ति प्रदर्शन गर्नुभयो भनेर कल्पना गर्नु ठिक होइन, किनकि सबै मानव जातिलाई र हरेक घण्टामा ईश्वरीय प्रेमले सबै भलाइ प्रदान गर्दछ। अनुग्रहको चमत्कार प्रेमको लागि कुनै चमत्कार हुन। यदि सत्यले तपाईँको दैनिक हृदय र कुराकानीमा त्रुटिमाथि विजय हासिल गरिरहेको छ भने तपाईँ अन्तत भन्न सक्नुहुन्छ, मैले राम्रो लडाइँ लडेको छु, मैले विश्वासलाई कायम राखेको छु, किनभने तपाईँ एक राम्रो मानिस हुनुहुन्छ। यो सत्य र प्रेमसँगको एकतामा हाम्रो भूमिका हो। ख्रिस्टियनहरूले अर्काको भलाइ, दुःख र विजयको कारणले गर्दा उनीहरूले उसको सद्भाव र इनाम पाउनेछन् भन्ने आशा गर्दै परिश्रम र प्रार्थना गरिरहँदैनन्। यदि चेला आध्यात्मिक रूपमा अगाडि बढिरहेको छ भने ऊ भित्र प्रवेश गर्न प्रयासरत छ, ऊ निरन्तर भौतिक भावनाबाट टाढा जान्छ र आत्माका अविनाशी कुराहरूतिर हेर्छ। यदि इमान्दार छ भने ऊ सुरुदेखि नै गम्भीर हुनेछ र प्रत्येक दिन सही दिशामा थोरै प्राप्त गर्नेछ, जबसम्म अन्तत उसले आनन्दका साथ आफ्नो मार्ग समाप्त गर्दैन। जसलाई परमप्रभुको बाहुबल प्रकट गरिएको छ उसले हाम्रो रिपोर्टलाई विश्वास गर्नेछ र पुनर्जन्मको साथ जीवनको नयाँपनमा उठ्नेछ। परमेश्वरको महिमा होस् र सङ्घर्षरत हृदयहरूलाई शान्ति होस्। ख्रिस्टले मानव आशा र विश्वासको रोगाबाट ढुङ्गा गुडाउनु भएको छ र परमेश्वरमा जीवनको प्रकाश र प्रदर्शन मार्फत तिनीहरूलाई मानिस र उनको दिव्य सिद्धान्त प्रेमको आध्यात्मिक विचारसँग सम्भावित एकतामा उचाल्नु भएको छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।